नमस्कार, कार्यक्रम पैसाका कुरामा स्वागत छ। म डिलु
अनि म मधुबनको। यो कार्यक्रम तपाईँ हरेक हप्ताको बिहिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो भेरी एफएम 98.6 र 102.7 MHz सुन्न सक्नुहुन्छ। त्यसै गरी तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनमा पनि चाहेको बेला डाउनलोड गरेर सुन्न सक्नुहुन्छ।
कार्यक्रम पैसाका कुरालाई स्पोन्सर गरेको छ ज्योति विकास बैंकले।
कार्यक्रम पैसाका कुरामा आज हामी प्रस्तुत गर्छौं काठमाडौँमा होटल व्यवसाय गर्दै आउनुभएका एक परिवारको घर छलफल।
मैले जे जस्तो भोगे तापनि मेरो बच्चा बच्चीले त्यो नभोगुन् र मेरो बच्चा बच्चीले मेरो इच्छा पुरा गरेर राम्रोसँग पढिदिउन्, राम्रो दक्षता हासिल गरून् भन्ने मेरो आशय पनि छ।
पैसाका कुरा सम्बन्धी टिप्स र लघु कथा पनि आजको कार्यक्रममा हामी राख्नेछौँ।
कार्यक्रममा प्रस्तुत गर्ने सामग्रीको झलक सुनिसकेपछि अब भने हामी कार्यक्रममा घर छलफल सुन्नतर्फ लाग्छौँ।
कार्यक्रममा आज हामी काठमाडौँमा होटल व्यवसाय गर्दै आउनुभएका निमबहादुर थापाको घर छलफल सुन्छौँ।
आज म घर छलफल गर्न तपाईँको परिवार तपाईँले कसरी सञ्चालन गर्नुभएको छ भनेर तपाईँको घरमा आएको छु। ठिक छ?
हजुर ठिक छ। हजुर
कसरी चलाउनु भएको छ?
अब घर परिवार त हाम्रो मिलिजुली हो, मिलिजुली हामी अब आफ्नो फ्यामिली ब्याकग्राउन्ड तरिकाले हामीले अगाडि बढेका छौँ, सरसल्लाह लिन्छौँ, सरसल्लाह अनुसार हामीले काम गर्छौँ, अगाडि बढ्छौँ, त्यही नै हो।
को सरसल्लाह गर्नुहुन्छ?
अब मेरो श्रीमती, अब जेठो छोरा, कान्छो छोरा, यही नै हो हाम्रो फ्यामिली।
सबै सानोतिनो केही किनबेच गर्दाखेरि पनि सल्लाह गर्नुहुन्छ कि अलिकति ठुल्ठुलो चिजहरू किन्दाखेरि बिक्री गर्दाखेरि सरसल्लाह हुन्छ?
अब कहिले त सानै चिजले पनि ठुलै मानेर हामीले गर्नुपर्छ, ठुलो चिज त अब सल्लाह गर्नु नै पर्छ, त्यो त स्वाभाविक कुरा। कहिले चाहिँ सानै कुरालाई पनि अब हामीले सल्लाह गर्नुपर्ने अवस्था आउँछ।
जस्तो अहिले घर परिवार चाहिँ कसरी चलिरहेको छ?
अहिले चाहिँ अब त्यही हो, राम्रै तरिकाले अब सङ्घर्ष तरिकाले चलेको छ भन्नु। अब
भनेपछि काम रफ्तारमै
आफ्नो तरिकाले अब चलिरहेछ, चल्नु पनि पर्यो।
कति वर्ष भयो तपाईँ यो क्षेत्रमा आउनुभएको?
विगत 2050 सालदेखि यस पेसामा निरन्तर छु। पहिला अब यसमा अब लाग्ने बेला चाहिँ अब होटल कर्मचारीको रूपमा लागेर अहिले चाहिँ होटल व्यवसायको रूपमा, अब होटल मालिकको रूपमा अहिले स्थापित भएको छु।
जुन नेपालगञ्जबाट सुरु गर्नुभएको व्यवसाय?
पहिला नेपालगञ्जबाट सुरु गरेँ। नेपालगञ्ज नै कर्मचारीको रूपमा पढ्दै र कर्मचारीको रूपमा काम गर्दै गरेँ। अहिले अब यसैमै फुल्ली टाइम यसमै होटल व्यवसायमै छ अहिले मेरो।
जस्तो अब नेपालगञ्ज नै घर, हजुर, त्यही ठाउँमा बसेर होटल गर्नुभयो,
हजुर,
अहिले के सोच बनाएर काठमाडौँ छिर्नुभयो?
काठमाडौँ अब के सोच भयो भने चाहिँ अब ठुलो छोरा चाहिँ अब पहिलेदेखि काठमाडौँ नै पढिरहेको थियो। अब ठुलो छोराको यसो इन्टेन्सन बुझ्दा पनि यहीँ आएर व्यवसाय गरे हुन्थ्यो, अब यहाँ आउँदा पनि अब मलाई पनि राम्रै हुन्थ्यो होला भने उसको इन्टेन्सन त्यस्तो बुझिएर अब जहाँ पनि व्यवसाय गरेर बस्ने हो, भाडा तिरेर बस्ने हो, त्यसले अब त्यहाँ गएर गर्दा पनि कसो नसकेला त यसमा एक्सपिरियन्स छँदैछ, यही गराउन त बच्चा बच्ची पनि पढाउँ, आफूले राम्रोसँग पढ्न नपाए त पनि बच्चा बच्चीले राम्रोसँग पढुन्, राम्रो शिक्षा लिउन्, राम्रै स्कुलमा पढुन् भन्ने आशय लिएर अब बच्चाहरूको भविष्य पनि राम्रो बनोस् भन्ने विचारले चाहिँ काठमाडौँ आएको
हो। म म्याडमसँग कुराकानी गर्छु, उहाँहरूले सबै सरसल्लाह गर्छु भन्नुभयो, गर्नुहुन्छ यहाँसँग सल्लाह?
हुन्छ सर, एकदमै सरसल्लाह बिना हामी कुनै पनि काम गर्न अगाडि बढ्दैनौँ। सरसल्लाह हुन्छ
सबै कुरामा, सरसल्लाह हुन्छ
सबैमा हुन्छ।
अहिले जस्तो यो तपाईँको यो घरमा हुने कामको बाँडफाँड चाहिँ कसरी मिलाउनुहुन्छ?
कामको बाँडफाँड भयो, अब यसरी मिलेर जान्छौँ हामीहरू। अब स्टाफहरू धेरै छैन, 6 स्टाफ छ क्या अरे, अब त्यसमा बुढाबुढी, अब साँझ र बिहान त प्रायःसो छोराहरूले पनि टाइम दिन त्यति गाह्रो नै हुन्छ। साँझको बेलामा अब अलि हल्का फुल्का छोराहरूले पनि टाइम दिन्छन् अनि मिलेर जान्छौँ, यसले तिमी यो गर, मैले यो गर्छु, यसरी मिलेर जाऊँ भनेर सहज तरिकाले जसरी हुन्छ त्यसरी अगाडि पनि बढ्छौँ।
जस्तो यो होटल व्यवसाय गर्दै हुनुहुन्छ विगत धेरै वर्षदेखि, यही पेसामा तपाईँको श्रीमानले रोज्नुभयो र तपाईँ पनि आफैले पनि संलग्न हुनुभयो, यो पेसा बाहेक अन्य पेसा गरिदिनु भएको भए मलाई राम्रो हुन्थ्यो भन्ने कहिले कसो लाग्यो कि लागेन यहाँलाई?
अब यस्तो भयो, म त यो पेसामा खासै म मलाई जानकारी थिएन। मेरो विवाह उहाँसँग भएपछि उहाँले उतिखेर मेरो विवाह हुँदा म्यानेजर गरिराख्नु भएको थियो बिना गेस्ट हाउसमा। मेरो विवाह त्यहीँ भयो। अब त्यहीँ हुँदाखेरि अब कारोबार गर्ने सिलसिलामा अब के गर्ने त कसरी अगाडि बढ्ने भन्दाखेरि हामीले धेरै अपनायौँ तर कुनैमा पनि अगाडि बढ्न सकेनौँ। उहाँले भन्नुभयो कि मलाई यसमा नलेज छ, यसमा हामी अगाडि बढ्न चाहिँ सक्छौँ, कारोबार गर्न सक्छौँ, तर पैसाको प्रभाव पऱ्यो त्यहाँनिर। अब कसरी अगाडि बढ्ने भन्दाखेरि हामीले सल्लाह गर्दाखेरि ल त नि अब आखिर हामीले कमाउन छ भनेपछि त्यही नै गरौँ भनेपछि मेरो दाइहरू हुनुहुन्थ्यो साथ दिने मलाई, अनि एकजना मेरो दाई हुनुहुन्थ्यो, उहाँहरूले मलाई हामीहरूलाई ऋण बाटोबाट मिलाइदिनु भयो। हामीले सुरुमा नेपालगञ्ज गर्दाखेरि 6 लाख ऋणबाट सुरु गरेको थियौँ। त्योभन्दा पहिला हामीसँग पैसा थिएन, घरबेटीहरूलाई एडभान्स बुझाउने 60,000 ढुकुटी खेलियो सुरुमा त। ढुकुटी खेलेर घरबेटीलाई एडभान्स बुझाएपछि त्यहाँपछि हामीले एकजना दाई मार्फत हामीलाई त अब नेपालगञ्ज विश्वास खासै कोहीले पनि मान्नु थिएन, नभने चाहिँ 4 लाख रुपियाँ हामीलाई ब्याजमा दिलाइदिनु भयो। उहाँहरू नै मेरो दाईहरू र मेरो एकजना दाई साँची रहेर त्यहाँदेखि फेरि उहाँहरूले नै आफ्नो जग्गाहरू ब्याङ्कमा राखेर ऊ गरे 6 लाख रुपियाँ भयो। 6 लाखबाट सुरु गरियो। सुरु गर्दाखेरि एकदमै राम्रो भयो। हामीलाई साहुहरूलाई पनि उहाँले चिनाइदिनु भयो, पलायवाला साहुले पनि हामीलाई राम्रै गर्नुभयो। सबैलाई गर्दा हामीले किस्ता तिर्थ्यौँ पैसा महिनामा, आफूहरू चाहिँ खानेर लाउने। अब बच्चा त्यतिखेर ठुलो बाबु जन्मेको थियो, सानो जन्मेकै थिएन। किस्ता तिर्दै गएपछि पछि हामीले सुरुमा एउटा सानो घरेलु किनेपछि अब चाहिँ कमाउन सकियो, अब चाहिँ टिक्न सकिँदो रहेछ, सङ्घर्षमय जिन्दगी राम्रो हुँदो रहेछ भन्ने कुरा सबै कुरा मैले मेरो श्रीमानबाट नै पाठ सिकेको हो।
त्यति बेला कतिको सङ्घर्ष गर्नु पऱ्यो, कति सङ्घर्ष?
मेरो माइती घरमा भन्दाखेरि मेरो बुवा हुनुहुन्थेन तापनि मेरो दाईहरूले हामीले सङ्घर्ष गर्न दाईहरूले गरे तापनि हामीलाई चाहिँ सुखमय जिन्दगी बितेको थियो। जब म मेरो श्रीमानको साथ लागेदेखि उहाँले अहिले पनि भन्नुहुन्छ सङ्घर्षमय नै जिन्दगी हो, तिमी सङ्घर्ष गर्न पछाडि हट्न हुँदैन भन्नुहुन्छ, सङ्घर्ष चाहिँ गरियो। उहाँसँग लागेपछि सबै कुराहरू सबै उहाँसँगै आएर सिकियो, सङ्घर्ष गर्नु पर्दो रहेछ, सङ्घर्ष गएपछि सफल पनि भइदो रहेछ, घरमा शान्त वातावरण हुनुपर्दो रहेछ भन्ने कुरा चाहिँ सबै उहाँसँग आएर सिक्यो।
त्यति बेला पैसाले चाहिँ
अप्ठ्यारो पऱ्यो हामीलाई, एकदमै अप्ठ्यारो पऱ्यो। मेरो दाईहरूले र एकजना दाईले साथ नदिएको भए सायद यो ठाउँमा आइन्थ्यो कि आइन्थेन, त्यो पनि अलिक असम्भव जस्तो पनि देखिन्थ्यो। हातमा पैसा थिएन, उहाँ जागिरी यो सिलसिलामा हुन्थ्यो, जागिरी थोरै थियो। हामीलाई खासै भन्दाखेरि कोठा भाडा खाना पनि गाह्रो गाह्रै हुन्थ्यो, भन्नहरूसँग मिल्दैन थियो। अब साहुहरूले हामीलाई एकैचोटि विश्वास गर्ने वातावरण थिएन। मेरो दाईहरूले र एकजना दाईले गर्दा हामी अगाडि हामीहरूले मिहिनेत गऱ्यौँ, सङ्घर्ष गऱ्यौँ, उहाँहरूको विश्वासलाई तोडेनौँ र उहाँहरूले हाम्रो व्यवहार मिलाइदिनु भयो।
त्यही व्यवहारले अहिले काठमाडौँमा आएर छोराछोरी पढाइरहनु भएको छ।
एकदमै
तपाईँको छोरा पनि हुनुहुन्छ यहाँहरू दुवैजनासँग मैले कुराकानी गर्छु। तपाईँको नाम?
मेरो नाम निश्चल थापा।
कतिमा पढ्नुहुन्छ?
म 10 क्लास 10 पढ्छु केएमसी स्कुलमा।
यो अहिले जुन व्यवसाय बुवामा मैले गरिरहनु भएको छ
हजुर,
यसमा तपाईँले कतिको साथ दिनुहुन्छ यसो फुर्सद भएको बेला?
दिन्छु त्यो साथ त, अब रिसेप्सनमा हेरिदिने, यताउता 6 जना स्टाफ छन्, अब त्यसलाई कसरी म्यानेज गर्ने, कोअर्डिनेट गर्ने, अब सधैँ बेला सबैसँग घरमै हुन्छन् भन्ने हुँदैन, आफ्नै व्यापार हो, अब मन लगाएरै गर्नुपर्छ, हाम्रै लाग्यो भन्ने हुन्छ, त्यही भएर सब हेल्प पनि गर्छु, फुल्ली सपोर्ट गर्छु।
बुवा मम्मीको व्यापारमा सरसल्लाह पनि हुन्छ?
हुन्छ, हरेक कुरामा त गर्नै पर्छ नि।
कहिले कसो अप्ठ्यारो लाग्दैन मलाई यो पसलमा अब अरू साथीहरू खेल्न जानुभएको हुन्छ, मलाई पनि त्यसरी बाहिर जानु दिएको भए राम्रो लाग्थ्यो, या पसलमा बसाल्नुहुन्छ स्कुलबाट आएपछि भन्ने, आफूलाई त्यस्तो खालको फिल हुन्छ कि हुँदैन?
त्यस्तो फिल चाहिँ हुँदैन, किनभने त्यस्तो अहिलेसम्म त्यस्तो कन्डिसन आएको पनि छैन। मैले भनेकोलाई चाहिँ मलाई जानिदिनुहुन्छ, खेल्न जान, यस्तो गर्न, र साथीहरूसँग रमाइलो गर्नु पनि पर्छ, पढेन मात्र नि हुँदैन। त्यही अब हरेक टाइम चिजको लिमिट हुन्छ, अब हेर्ने बेला हेर्नु पऱ्यो, खेल्नेलाई खेल्नु पऱ्यो, अब दुइटै एकैचोटि म्याच भयो भने चाहिँ कम्प्रोमाइज गर्नु पऱ्यो। त्यही
जस्तो अब कहिले कसो आफूले चाहेको चिज आफूले बुवा मम्मीले दिनु भएन भने त्यस्तो बेला कस्तो लाग्छ आफैलाई?
त्यस्तो बेला चाहिँ हल्का चाहिँ नराम्रो चाहिँ लाग्छ, त्यही पनि कम्प्रोमाइज गर्नुपर्छ, हल्का बुझिदिनुपर्छ बुवा मम्मीको पनि दुःखहरू भनेर। त्यस्तो
थाहा छ कि नै कहिले त्यस्तो?
कहिले काहीँ भा होला, अब सानो सानोमा आजभोलि चाहिँ हुँदैन, आजभोलि चाहिँ चाहिएको निड चाहिँ सबै पुरा हुन्छ। म जन्मेकोलाई त्यति धेरै इन्कम पनि थिएन उहाँहरूको, उही जन्मेपछि मात्रै हो, त्यसपछि चाहिँ अब निड्सहरू चाहिँ फुल्ली
सबै कुरा बुझ्नु भएको छ। म सानो बाबुसँग कुरा गर्छु। बाबु कतिमा पढ्ने?
7 7
कुन स्कुल?
केएमसी।
बुवा मम्मीले व्यवसाय गर्नुहुन्छ, अब तपाईँ सानो मान्छे पनि हुनुहुन्छ, उहाँहरूको यो व्यवसायबाट आएको पैसालाई उहाँलाई दुःख दिने, पैसा धेरै माग्ने गर्नुहुन्छ कि हुँदैन?
धेरै त गर्दैन,
कहिलेकसम्म माग्नुहुन्छ? जस्तो साथीहरूले धेरै किनेका हुन्छन् सामानहरू, राम्रो राम्रो किने, मैलाई पनि त्यस्तो चाहिन्छ भनेर कहिले कसो बुवा मम्मीसँग माग्ने गर्नुहुन्छ यहाँ नि?
गर्नु त गर्छु, तर नकिन्नेकोलाई त्यति नराम्रो त फिल गर्नु लाग्दैन, अर्को पालि किनिदिनु होला भनेर भन्छु।
अनि यो पैसाकै मागेको बेला पैसाकै बारेमा कहिले कसै बुवा मम्मीले यसो झगडा गर्नुहुन्छ कि हुँदैन?
त्यस्तो अहिलेसम्म मैले थाहा पाएको छैन,
थाहा पाउनु भएको छैन, त्यस्तो गर्नु भएको छैन। अनि बुवा मम्मीको यो व्यवसाय गर्नु भएको छ नि, यो व्यवसाय गरेको तपाईँलाई राम्रै लागेको छ?
राम्रै लाग्छ।
म फेरि सरतिर आएँ, अब यो व्यवसाय तपाईँले गरिरहनु भएको छ
हजुर,
होइन, यति धेरै सङ्घर्षबाट तपाईँ आउनुभयो
हजुर,
र धेरै सङ्घर्षमय जिन्दगी हो भनेर पनि आफैले भन्नुभएको छ
हजुर।
यो सङ्घर्ष गर्दा गर्दा तपाईँले चाहिँ अलिकति आफैलाई भुल्नै नसक्ने क्षण हुन्छ नि, धेरै दुःख पाएको
हजुर,
अलिकति पैसाले नै त्यस्तो अप्ठ्यारो भएको कुनै पल सुनौँ न?
अब गाउँबाट पढ्ने भनेर अब गाउँबाट अब एसएलसी पास गऱ्यो, एसएलसी पास गरेपछि सहरमा आइयो, अब पैसाको अब गाउँमा त्यति नहुने के अरे, अब गाउँबाट ल्याएको पैसाले नपुग्ने, त्यसले गर्दा अब के गर्ने त भन्ने अवस्था आयो। अब होटेलमा जब मिल्यो, होटेलमा जब गर्दा गर्दै अब पढ्दै र जब गर्दै गर्दाखेरि अलिकति पढाइलाई डिस्टर्ब भयो, अब आफ्नो लक्ष्यमा पुग्न सकिएन। त्यतिखेर चाहिँ साह्रै मलाई नमजा, त्यतिखेर त्यो क्षणलाई चाहिँ म एकदम नराम्रो, एकदम आफूलाई गिल्टी फिल गर्छु। तर मैले जे जस्तो भोगे तापनि मेरो बच्चापछिले त्यो नभोगुन्, मेरो बच्चापछिले मेरो इच्छा पुरा गरेर राम्रोसँग पढिदिउन्, राम्रो दक्षता हासिल गरौँ भन्ने मेरो आशय पनि छ।
जब तपाईँ सुरुमा काम गर्नुहुन्थ्यो नि
हजुर,
कति सालतिर हो त्यो काम गर्दा?
50-51 सालतिर हो।
कति पारिश्रमिक पाउनुहुन्थ्यो त्योबाट?
मैले 300 सुरु गरेको हो, मैले पारिश्रमिक चाहिँ 300 थियो त्यतिखेर, 300 मैले सुरु गरेर म्यानेजरको रूपमा काम गरे तापनि 300 रुपियाँको दरले काम गरिन्थ्यो। अब म्यानेजर भए तापनि अब होटलमा यस्तै हो समस्या, सबै काम गरिन्थ्यो, कहिले स्टाफ हुन्थ्यो कहिले हुन्थेन, कहिले स्टाफ नभएको बेला जे पनि काम गरिन्थ्यो, त्यहीबाट मैले सबै कुराहरू सिकेँ। त्यतिखेर एकजना हाम्रो कुमार दाई भन्ने त्यहाँ कुक हुनुहुन्थ्यो, उहाँबाट मैले कुकिङ काम पनि सिकेँ। अहिले मलाई अब कहिलेकाहीँ मलाई कुकबाट केही धोका भयो, केही समस्या भयो भने म आफै पनि बनाउन सक्छु, म आफै आत्मनिर्भर छु, मलाई त्यति त्यो चाहिँ अहिले गर्व फिल हुन्छ।
जस्तो अब त्यति बेला तपाईँको विवाह पनि गरिसक्नुभयो, छोरा पनि जन्मिसक्नु भएको थियो एउटा
हजुर,
अनि त्यति थोरै पैसाले आफ्नो घर परिवारलाई कसरी चलाउनु भयो यहाँले?
अब त्यही समस्याबाटै समस्या निक्लेर आफ्नो होटल खोल्नतिर लागि हेर्नुहोस्, थोरै पैसाले म्यानेज गरेर आफ्नो होटल खोल्नतिर लागि हो। अब त्यतिखेर हामी 3 पार्टनर भएर हामीले होटल खोल्यौँ, एकजना गोपाल राज छेत्री भन्ने एकदम उहाँ आदरणीय दाई हुनुहुन्छ, एकजना सन्तोष भन्ने साथी हो, र म मिलेर खोल्यौँ। 2 हामीले सौहार्द तरिकाले गऱ्यौँ, त्यसपछि हामीले आफ्नो आफ्नो सौहार्द तरिकाले आफ्नो आफ्नो होटल बनाएर अनि आफ्नो आफ्नो तरिकाले सेटल भयौँ। त्यसपछि मैले होटल सनराइज भनेर नेपालगञ्ज न्यू रोडमा सञ्चालन गरेँ, त्यसपछि अब त्यहाँबाट अलिकति राम्रो घर पाएर कारकादो सिफ्ट भएँ, कारकादो 5 चलाएर त्यहाँ त्यो बेचेर अहिले काठमाडौँको सुन्धारामा होटल सनराइज प्लाजा भनेर सञ्चालन गरेको छु।
यति धेरै दुःख गर्नुभयो, सङ्घर्ष गर्नुभयो, अहिले यो ठाउँमा आउनु भएको छ
हजुर,
यो सबै श्रेय चाहिँ कसलाई जान्छ तपाईँको?
यो सबै श्रेय चाहिँ अब कसलाई भनिदिउँ, अब कति आफूले पनि सङ्घर्ष गरियो, कति अब मलाई एकजना दाइले पनि सहयोग गर्नुभयो, अब जेठान दाइहरूले पनि सहयोग गर्नुभयो, अब मेरो फ्यामिली ग्राउन्डले पनि सहयोग गर्यो, र आफ्नो पनि मेहनत गर्यो, सबैबाट भयो।
अब यति कुराकानी गर्दा गर्दै पैसालाई चाहिँ तपाईँले कसरी चिन्नु भएको छ, के हो पैसा? अब
पैसा चाहिँ एउटा मेहनत गरेपछि हुँदो रहेछ, सही तरिकाले सही सदुपयोग गर्ने भने चाहिँ पैसाले राम्रो काम गर्दो रहेछ, पैसा चाहिन्छ पनि, पैसालाई चिन्नु पनि पर्छ आफूले, त्यसलाई चाहिँ कहाँ युज गर्ने, कसरी युटिलाइज गर्ने भनेर आफूले बुझ्नुपर्छ, बुझ्न सकिएन भने समस्या पाइन्छ, दुःख पाइन्छ, यो पनि बुझेको छु।
अब अन्त्यमा म फेरि मेडमतिर गएँ, अब घर परिवारको सबै रेखदेख गर्ने अब घरमुली नै तपाईँ हुनुभयो होइन, यो सबै जति पनि तपाईँहरू काम गर्नुहुन्छ दिनभरि होइन, यो जति पनि अब काम गरिसकेपछि घरको लेखाजोखा चाहिँ राख्नुहुन्छ यहाँले?
त्यति खासै लेख जोगता राखिँदैन किनभनेपछि अब हामीहरू आफै साहु आफै अब काम स्टाफ नभएला पनि आफै काम गर्ने हुनाले र आफ्नो सानो परिवार होइन अब बच्चा बच्चीको अलिअलि खर्च त भइ नै हाल्छ जुन हाम्रो ठुलो होटेलको खर्च भयो आम्दानी भयो त्यसलाई चाहिँ हामी महिनामा कति आम्दानी छ कति घाटा छ कति नाफा छ के कारणले गर्दा घाटा भइरहेछ के कारणले गर्दा हाम्रो अगाडि बढिरहेछ यो चाहिँ हामीले राख्छौँ नै साना चाहिँ सानातिनालाई अब झिना मिस्ना चाहिँ अहिले अब बच्चा बच्ची पनि अलि हुर्के अलिअलि खर्च पनि भइहाल्छ हामीहरूको जस्तो बच्चा बच्चीलाई त्यस्तो वातावरण दिन पनि अलि खासै मिल्दैन त्यो कारण त ठुलो खर्च चाहिँ राखिन्छ सानातिर चाहिँ खासै गरिन्न
जस्तो यो खर्च नराख्ने पनि भोलि केही अप्ठ्यारो पर्छ जस्तो लाग्दैन
ठुलो खर्च राखिन्छ अब जस्तै अब बच्चा बच्चीले केही सानो चिज किन्न भने अब 2-4 सय केही कपडाहरू भयो त्यस्तोलाई चाहिँ राखिँदैन ठुलो खर्च त राखिन्छ
सबै सरसल्लाह जस्तो अब यो केही किनमेल गर्दाखेरि चाहिँ को कोसँग सरसल्लाह गर्नुहुन्छ
किनमेल गर्दाखेरि त अब मेन त फ्यामिली हामी बुढाबुढी नै भइहाल्यो अहिले चाहिँ हामी बच्चाहरूसँग पनि सल्लाह लिएर गर्छौँ बाबु के गर्ने ल भन तिमीहरू पनि तिमीहरूले पनि हामीलाई साथ दिनपर्छ सिक्न पर्छ ल अब तिमी छोरो तिमी 10 क्लास पढ्ने भइसक्यौ तिमी 7 महिना पढ्ने भइसक्यौ ल है तिमीहरूले हामीले यो गर्छौँ गर्दा तिमीहरूले के भन्छौ ठिक छ कि छैन भन्दा बच्चाहरूले पनि हामीलाई अब यो भए ठिक हुन्छ यो भए हुँदैन भन्नु हल्का साथ ठुलो बाबुले दिन्छ अब सानोले त्यति खासै ऊ छैन र मेन चाहिँ हामी बुढाबुढीले नै हो
आयो है आयो नयाँ बचत खाता आयो ज्योति विकास बैंकले बम्पर बचत खाता ल्यायो बचत गर्दाहरूलाई नगर अनि बीमा विशेष छुट दिएको छ यस्तो सुविधामा अत्याधुनिक सुविधा र सुरक्षित भविष्य यसका लागि ज्योति विकास बैंक हो अवश्य
हजुर तपाईँको भविष्य सुरक्षित गर्न ज्योति विकास बैंकले ल्याएको छ ज्योति बम्पर बचत खाता अधिकतम ब्याज दर 8.75% विदेशी मुद्रा सटैमा विशेष छुट मोबाइल ब्याङ्किङ एटिएम एबिबिएस सी आसपा जस्ता विभिन्न सुविधाहरू निशुल्क ज्योति विकास ब्याङ्क मोर देन अ ब्याङ्क
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा कार्यक्रम पैसाका कुरा सुनिरहनु भएको छ कार्यक्रममा अब हामी लघुकथा सुन्छौँ
आजको लघुकथामा हामी पुण्यराज पुरासैनीको कथा सुन्छौँ कथा लिएर आउँदै हुनुहुन्छ सहकर्मी विद्या निर्दोष पहाडे
प्रिय आज म धेरै दुखी छु अनि मेरो आत्मा बहुत रोइरहेको छ आज मेरो मनमा प्रश्नका बाढी उर्लेका छन् किन के भयो र मेरो बुढालाई बुझिस् आज गाउँका सबैले मलाई नमस्कार गरे त्यति मात्र हो र सिरथुमको मेलामा अतिथि बनाएर माला लगाइदिए छ्या मेरो बुढाले दिउँसै भाङ खाएर आउनुभएको हो कि के हो होइन जहाँ अर्को कुराले तातो झिरले मन तन र दिमागमा रोपे चाहिँ भएको छ होइन के भो सल्लेभिरको बतासेर लाग्यो कि क्या हो त्यो गुन्जे मैले भोकै स्कुल आएको थाहा पाएर खल्तीमा मकै बोकेर आउने गर्थ्यो बल खेल्दै गर्दा कट्टु च्यातिँदा बाउको पैसा चोरेर नयाँ किनिदिएको पल सम्झनामा ताजा छ तर त्यसले आज जदौ गरेर खुट्टा समाएर रक्सी खाने पैसा माग्यो बुझिस् अनि नयाँ के भो त हिजो र आज झल्ले खोलामा धेरै पानी बगिसक्यो हिजोको लाले जैसी मेरो बुढा आज लालमन शर्मा हुनुभएको छ समय हो बुढा समयले धुलो र धुरी हेर्दैन मैदान र टाकुरा चिन्दैन ठिक भनिस् बुढी झन् अर्को कुरा सुल बनेर मुटु घोचिरहेको छ के कुरा हो बुढा यो प्यारीलाई भन त त्यो तेरो व्यवहार हो म लाले जैसी हुँदा दिनभर साउको खेत खनेर आउँदा त चुलो नसलकै बहाना पारेर सुतिरहेकी हुन्थिस् तेरो हरेक गतिविधिमा हिंताबोधको प्रतिबिम्ब देखिन्थ्यो अहिले प्रत्येक सेकेन्ड मेरो प्रशंसा हुने तेरो मुखबाट अर्कैको प्रशंसा सुन्दा म मरेतुल्य हुन्थेँ तेरा गुनासा सिवाय कुनै शब्द हुँदैनथे 30 दिनमा 20 दिन माइतीकोमा बित्थ्यो हेर बुढी त मन बन्नु पर्दैन यो अब नियति हो यथार्थ नै हो म दुखी गाउँले मेरो लुगा जुत्ता अनि यो पैसाको रवाफलाई हो अनि यो खोक्रो सम्मानको भारले बहुत थिचेको छ आजसम्म यो रवाफको मूल पैसा कहाँबाट आयो कसैले सोधेनन् अझ त्यसको चमकमा चम्केकी तैँले त झनै वास्तै गरेनस् सब दर्वे दानव हुन् मान्छेले मान्छेलाई चिन्दैन तर पैसा चिन्छ मात्र पैसा
लघुकथासँगै आजलाई कार्यक्रम पैसाका कुराको समय सकिने लाग्यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिनुहोला कार्यक्रम मन पर्यो भने अरूलाई सुन्नु भन्नुहोला मन नपरे हामीलाई खबर गर्नुहोला त्यसका लागि कार्यक्रम पैसाका कुरा रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज वीरेन्द्रनगर 7 सुर्खेत। त्यसै गरी तपाईँले हामीलाई इमेलबाट पनि केही प्रतिक्रियाहरू दिन सक्नुहुन्छ। त्यसका लागि तपाईँले हामीलाई रेडियो भेरी @gmail.com पनि प्रतिक्रिया दिन सक्नुहुनेछ।
साथै तपाईँले हामीलाई फोनबाट पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसका लागि हाम्रो फोन नम्बर हो 083-522-4445 वा मोबाइल नम्बर 98-580-5335 पनि तपाईँले फोन गर्न सक्नुहुन्छ।
यदि तपाईँसँग पनि कुनै यस्तै कथा छन् भने हामीसँग बाँड्न सक्नुहुन्छ। तपाईँ हामीलाई फोन गर्नुहोस्, हामी तपाईँसँग कुराकानी गर्न तपाईँसँगै आउनेछौँ। यदि तपाईँ हामीभन्दा टाढा हुनुहुन्छ भने हामी तपाईँसँग पैसाका कुराको अन्तिम हप्ताको कार्यक्रम पैसाका कुराको फोनिङ लिएर आउनेछौँ। त्यसमा तपाईँले सहभागी भएर आफ्नो अनुभव हामीलाई बाँड्न सक्नुहुन्छ।
यतिन्जेल कार्यक्रम पैसाका कुरा सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। अर्को हप्ता नयाँ कथाको साथमा हामी आउनेछौँ। त्यति बेलासम्मका लागि म डिलु
अनि म मधुबन बिदा हुन्छौँ।
नमस्कार।